तातो बहस हरेक दिन बिहान 7:30 बजेदेखि 8:15 बजेसम्म मात्र सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 MHz। हेलो, भेरी गुड मर्निङ, नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिम प्रदेशको विकासप्रति समर्पित एफएम दिनेश एफएम र त्यसै गरी लम्कीको लम्की एफएम मार्फत कार्यक्रम तातो बहसको प्रखाइमा बस्नुभएका आदरणीय सम्पूर्ण श्रोता र त्यसै गरी फेसबुकमा यतिखेर हामीलाई भिडियो लाइभ मार्फत यतिखेर हेरिरहनुभएका आदरणीय सम्पूर्ण दर्शक महानुभावहरूमा हार्दिक स्वागत एवं अभिवादन टक्राउन चाहन्छु कार्यक्रम स्थापना राजधानुक र हामी दिनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस छलफल कुराकानी गर्छौँ। यहाँहरू सबैलाई थाहा छ र आज राष्ट्र नै शोकमा डुबेको छ, यहाँहरू सबैलाई थाहा छ। हिजोको घटनाले आज भनौँ न राष्ट्रमा चाहिँ शोक दिवस मनाइरहेका छौँ हामी र यो वास्तवमै दुःखद घडीमा हामी छौँ र वास्तवमै नेपाली आकाश बेलाबखतमा असुरक्षित भएको छ भने त्यसै गरी हाम्रो जमिनको चाहिँ मोटरेबल हाम्रो यात्रा पनि असुरक्षित बनेको छ। वर्षमा कैयौँ पटक यस्ता दुःखद घटना हुँदा समेत सरकार किन मौन छ त? छानबिन आयोगले छानबिन बनाऊ गर्छ, छानबिन गरिएका कैयौँ भनौँ न यस्ता प्रतिवेदनहरू चाहिँ कार्यान्वयन हुँदैनन्। वास्तवमै मैले चिनेको चाहिँ रविन्द्र अधिकारी वास्तवमै एकजना कुशल र चाहिँ सरल स्वभावका व्यक्तित्व हुनुहुन्थ्यो। उहाँसँग मैले चाहिँ उहाँसँग दुईपटक भेट गरेको छु, एउटा चाहिँ साथी होटलमा भने अर्कोचोटि चाहिँ कैलाली भ्रमण वर्ष जुन चाहिँ सुरु गरियो पर्यटन वर्षका रूपमा त्यतिखेर चाहिँ चिसा पानीमा भेट्दा अङ्गालो मारेरै उहाँले चाहिँ कुरा गर्नुभएको थियो। अत्यन्तै शालीन स्वभावका कुशल र सबैसँग मिल्ने हँसिलो मिजासिलो स्वभावका व्यक्तित्व रविन्द्र अधिकारी हामी माझ रहनु भएन। यो दुःखद घडीमा म उहाँको चिर आत्माको शान्ति कामना गर्न चाहन्छु र साथै चाहिँ शोक सन्तप्त परिवारप्रति हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु र त्यसै गरी उहाँसँग चाहिँ सवार आङसिङ शेर्पा जो हुनुहुन्थ्यो, एति एयरलाइन्सका चाहिँ आफैमा पर्यटन व्यवसायी हुनुहुन्थ्यो अध्यक्ष, उहाँ पनि दिवंगत हुनुभयो। त्यसै गरी वीरेन्द्र प्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्डयन प्राधिकरणका उहाँ पनि त्यो सवार हुनुहुन्थ्यो। विविध कारणवश यो घटना भएको भन्ने तथ्याङ्कहरू बाहिर आएका छन् र वास्तवमा नेपाली आकाश बेलाबखतमा असुरक्षित बनेको छ। तपाईँहरू सबैलाई थाहा छ हरेक वर्ष चाहिँ यस्ता ठुला विमान दुर्घटनाहरू हुने, हेलिकप्टर दुर्घटनाहरू हुने, एक्सिडेन्टहरू हुने गरेका हामीले कैयौँ उदाहरण छन्। हाम्रो बाई रोड पनि त्यतिकै सुरक्षित छैन भने हवाई रोड पनि त्यति सुरक्षित नभएको नेपाली नागरिक उड्डयन प्राधिकरणलाई पनि यो विषयमा थाहा छ र यसै विषयमा संक्षिप्तमा हामी कुराकानी गर्छौँ। खास गरी सुदूरपश्चिममा आइरहँदा सुदूरपश्चिमका पर्यटन व्यवसायीसँग उहाँले भेट्दा धेरै आशा अपेक्षाहरू व्यक्त गर्नुभएको थियो। खत्तर वर्ष सुरु गरिने झुलुङ्गे पुलमा चाहिँ कैलाली कञ्चनपुरका कैयौँ क्षेत्रमा चाहिँ उहाँले सपना बोक्नु भएको थियो र यो घटनामा चाहिँ भनौँ न यस्ता यी विभिन्न योजनामा चाहिँ संलग्न व्यक्ति र खास गरी पर्यटन क्षेत्रमा चाहिँ लामो भनौँ न एउटा अनुभवी व्यक्तित्व र रविन्द्र अधिकारीलाई नजिकबाट साँठगाँठ भनौँ एउटा उहाँसँग यात्रा गर्न तयार रहनुभएका व्यक्तित्व जो पछिल्लो समय नेपाल सरकारले चाहिँ नियुक्त गरिएका उहाँलाई चाहिँ त्यो अपर्च्युनिटी पनि भन्नुपर्छ। नेपाल पर्यटन बोर्डको चाहिँ एउटा महत्त्वपूर्ण व्यक्तित्वको रूपमा उहाँलाई लिएको छ र यतिखेर हामीसँग सञ्जय चौधरी हुनुहुन्छ जो पर्यटन व्यवसायी पनि हुनुहुन्छ, उहाँलाई म वेलकम गर्न चाहन्छु। सञ्जयजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा। आराम हुनुहुन्छ सञ्जयजी? तपाईँसँग त धेरै पटक भनौँ न तपाईँले त रविन्द्र अधिकारीज्यूलाई भेटघाट पनि गर्नुभएको छ, तपाईँको नजरमा रविन्द्र अधिकारीज्यू कस्तो व्यक्तित्व हुनुहुन्थ्यो?
मैले वास्तवमा साँच्चै भन्दाखेरि मैले पहिलेसम्म देखेको सबभन्दा जुझारु र एउटा कल्पना र ऊर्जा भएको व्यक्तित्व रविन्द्र अधिकारीज्यू होइन। अब एउटा दुःखद खबर भयो, अब मृत्युपछि सबैले सबैको एउटा राम्रै बोल्ने गर्छ तर मैले जहिले पनि मुक्त कण्ठले उहाँको प्रशंसा गरेकै व्यक्ति हो होइन।
तपाईँसँग तपाईँ त धेरै पटक उहाँसँग भेट्नु भएको थियो, उहाँ बडो मिजासिलो, मैले भने नि मैसँग अङ्गालो मारेर उहाँले दुई पटक उहाँसँग भेट हुँदा मैले देखाएको छु। तपाईँले पनि धेरै पटक भेट्नु भयो होला, सम्भवतः उहाँको मनपर्ने पक्ष के थियो सर? तपाईँलाई धेरै मनपर्ने हुन्छ नि कहिलेकाहीँ कुनै मान्छेको चाहिँ अविस्मरणीय हुन्छ नि, यो मान्छे चाहिँ यो चिजमा चाहिँ गुड छ है राम्रो छ है भनेर हामी भन्छौँ नि प्रशंसा गर्छौँ नि।
उहाँसँगको हरेक भेटघाट अन्तरात्माले नै हुन्थ्यो कि, एकदम मन पुरा हुन्छ नि अङ्गालो मारेर भन्नुभयो मसँग त्यस्तै अनुभव छ होइन। एकदमै आत्मीय तरिकाले भेट्ने होइन, मान्छेको मन छुने, सायद उहाँले त्यति ठुलो लगातार तिन पटक उहाँले विजय हुनुभयो र ठुलो मतले जित्नुभयो, सायद त्यही कारणले उहाँको एउटा मिजासिलो व्यवहार र मान्छेसँग एकदम आत्माले नै भेट्ने र हरेक पटक उत्तिकै जोस प्रफुल्लित मुद्रामा
फेरि हँसिलो अनुहार जहिले पनि उहाँको हुन्थ्यो।
हजुर, हरेक पटक भेट्दाखेरि हँसिलो अनुहार पुरा ऊर्जाका साथ ऊर्जाले पुरा जहिले पनि उहाँ एकदमै भरिएको देखिन्थ्यो र हरेक पटक चाहिँ हरेक विषयमा कुरा गरेपछि हरेक विषयमा उहाँले एकदम प्रष्ट ज्ञान हुने होइन, र सुदूरपश्चिमको कुनै पनि विषय उठान गर्दाखेरि उहाँलाई त्यसको पुरा नलेज होइन, र कुनै पनि विषय कुनै पनि क्षेत्रको कुरा गर्दाखेरि त्यो क्षेत्रमा उहाँको दखल र त्यसको विषयमा ज्ञान के हामीलाई नै अचम्म लाग्छ।
तपाईँ तपाईँसँग साथी होटलमा सम्भवत लाग्छ, म पनि त्यहाँ थिएँ, तपाईँले धेरै कुराहरू भनिरहँदा सम्भवत लाग्छ, प्रमोद पाठकजी पनि हुनुहुन्थ्यो, उहाँलाई हरेक सम्भवत लाग्छ खप्तडको बारेमा पनि नलेज थियो, रामा रोशनको बारेमा नलेज थियो होइन, बडी मालिकाको विषयमा उहाँ त्यत्तिकै ज्ञाता हुनुहुन्थ्यो, शुक्ला फाटाको विषयमा उहाँले भन्दै हुनुहुन्थ्यो, कर्णालीका विषयमा कुरा गर्दै हुनुहुन्थ्यो, भने सुदूरपश्चिमका हरेक विषयवस्तु खास गरी पर्यटनीय क्षेत्र राजनीतिक रूपमा त उहाँ हुनुहुन्थ्यो होला, तर यस्ता यी जुन पदमा उहाँ पुग्नुभयो त्यसपछि पनि उहाँ बढी अध्ययनशील र खास गरी बढी ज्ञान भएको र सुदूरपश्चिमसँग नजिक भएको व्यक्ति हो भनेर भन्न सक्नुहुन्छ यहाँले?
एकदम हजुर, उहाँ साह्रै अध्ययनशील र धेरै अध्ययन, हरेक पटक जस्तै उहाँको हामी प्रायः प्रायः उहाँलाई भेट्ने स्थान नै उहाँको निवासमा हुन्थ्यो, र निवासमा जाँदाखेरि उहाँसँग जहिले पनि हामी टेबल टक गर्दा कि साइडमा किताबको डुङ्गुर हुन्थ्यो जुन उहाँले अध्ययन गरिरहेको स्पष्ट देखिन्थ्यो, र अब उहाँले भेट्ने क्रममा उहाँको कुनै एउटा राजनीतिक मोटिभ नै हुन्थेन हरेक पटक, जस्तै उहाँले सबभन्दा बढी भेटघाट नै हाम्रो यहाँको यस नगरपालिकाको मेयर हाम्रो निरपोवटीलाई पटक पटक भेट्नुभयो, त्यो किन भेट्नु भन्दाखेरि धनगढीको लागि अब नेपाल सरकार र स्थानीय सरकारले मिलेर केही पर्यटकीय एउटा गन्तव्य बनाउनु पर्छ भनेर हामी वर्कआउट गर्दैथ्यौँ, र त्यो हेर्दाखेरि के देखिन्छ भने उहाँले कुनै राजनीतिक सेन्टिमेन्ट नलागेका नि विकासको काममा को मान्छेसँग मिलेर अगाडि बढ्ने र कस्ता व्यक्तिसँग अगाडि बढ्ने त्यसमा उहाँ एकदमै स्पष्ट हुनु, त्यसले के देखाउँछ भने उहाँ एउटा भिजनरी, र उहाँको एउटै के थियो भन्दाखेरि विकास र प्रगति हुन्थ्यो, र विकास र प्रगति गर्दाखेरि त्यसमा कुनै उहाँले राजनीतिक बायसनेस कुनै राजनीतिक पोलिटिकल एजेन्डा कहिले राख्नु भएन कि, त्यो चाहिँ मेरो सबभन्दा मनपर्ने कुरा चाहिँ त्यो।
अन्तिम अन्तिम पटक कहिले भेट भएको थियो सर यहाँको सञ्जय सर?
अन्तिम पटक झन्डै झन्डै एक महिना अगाडि भएको थियो, त्यो बेला हाम्रो नगरपालिकाको मेयर साहब हाम्रो निर्भरजी हाम्रो वडा सन्तोष मुटबरी लगायत तिन चारजना हामी सुदूरपश्चिमको व्यक्तिहरू, यो खास गरी धनगढीको सुभाष साहिबजी पनि हुनुहुन्थ्यो फाप्ला मैदानको बारेमा लगायत, र धनगढीमा एउटा प्रोजेक्ट ल्याउने जसमा चाहिँ नेपाल सरकार र स्थानीय सरकारको एउटा पार्टनरसिपमा ल्याउने भनेर हामीले एउटा भेटेको थियो, किनभने उहाँले नै प्रपोज गर्नुभएको थियो धनगढी आउँदाखेरि कि एउटा प्रोजेक्ट ल्याऊ जसमा चाहिँ नेपाल सरकार र महानगरपालिकाले एउटा मिलेर गर्ने भनेर, त्यसको लागि हामीले त्यो बेला भेट्दाखेरि उहाँ एकदम सकारात्मक हुनुहुन्थ्यो, उहाँले प्रोजेक्ट रिपोर्ट मगाउनु भएको थियो र प्रोजेक्ट रिपोर्ट चाहिँ हामीले पठाइसकेको थिएँ, र त्यसमा उहाँ अध्ययनकै क्रममा हुनुहुन्थ्यो, र त्यही क्रममा नै उहाँको निधन हुँदाखेरि हामी एकदम मर्माहित भएको छु र एकदमै यो शोकको स्थिति।
जस्तो अब सञ्जयजी उहाँले चाहिँ सुदूरपश्चिमको विकासको सवालमा पनि तपाईँले भन्नुभयो, पर्यटन विकासका लागि चाहिँ आफूले पनि प्रयत्न गर्ने कुरा गरिरहनु भएको थियो, मन्त्रीजी बडो अध्ययनशील हुनुहुन्थ्यो यहाँले भन्नुभयो, एउटा कुरा नि युवा पुस्तामा पनि लोकप्रिय बुढामा पनि खास गरी बुढाबुढीहरूमा खास गरी हाम्रो वृद्धवृद्धाहरूको कुरा गर्ने हो भने सबैको मनमुटुमा बस्नु सफल एकजना सफल नेतृत्व र आशावादी पनि नेताको रूपमा चाहिँ उहाँलाई हेरिएको थियो, वास्तवमै नेतामा हुनुपर्ने सबै गुण उहाँमा पाउनुहुन्थ्यो यहाँले के थियो?
एकदम हजुर, उहाँ कस्तो लाग्थ्यो भने एउटा नेता भन्दा पनि हामीलाई त एकदमै ऊ लाग्थ्यो आफ्नो एउटा अभिभावक भनौँ कि एउटा दाइ जस्तै भनौँ कि साथी जस्तै भनौँ कि के भने, अब त्यो हरेक समय मिजाजिलो भनौँ न हसमुख के हाँसेर कुरा गर्ने, अनि उहाँको सबभन्दा राम्रो के भने एकदमै त्यो थपथपाइहाल्ने गालो मारिहाल्ने हरेक कुरामा हाँसिहाल्ने ठट्टा गरिहाल्ने बोलिहाल्ने होइन, एकदमै त्यो कस्तो हुन्थ्यो भने त्यो जुन उहाँसँगको कम्युनिकेसन हुन्थ्यो जुन उहाँसँगको कुरा हुन्थ्यो त्यो एकदम मुटु,
तर स्मरण शक्ति पनि मैले माने कि उहाँको धेरै, एकपटक भेटेको व्यक्तिलाई अर्को पटक चाहिँ ठ्याक्कै ठम्म्याइहाल्ने उहाँको चाहिँ त्यो स्वभाव पनि रहेछ, मैले पनि अनुमान गरेँ क्या तपाईँ ठ्याक्कै उहाँले चिनिहाल्नुभयो।
एकदमै स्मरण त यतिसम्म कि जस्तै कुनै एउटा कार्यक्रममा हुन्छ उहाँ एकदम टाढा हुनुहुन्छ होइन, टाढाबाट नै हात उठाएर बोलाइहाल्ने अनि उहाँको हरेक पटकको भाषणमा त्यहाँ पोडियममा बसेको मान्छेलाई इङ्गित गर्दै नाम लिँदै उहाँसँग मैले यस्तो गरेँ उहाँसँग यस्तो गरेँ उहाँसँग मेरो अस्ति यस्तो कुरा भएको थियो, त्यो यस्तो कुरा हुन्थ्यो कि त्यो कम्युनिकेसन नै एकदमै मान्छे नै एकदमै उहाँको फ्यान हुने कारण त्यही नै हो।
एउटा आशावादी नेता हामीले गुमायौँ, युवा पुस्ताको भविष्यको एउटा राम्रो एउटा आशावादी नेता हामीले गुमाउँदा बडो दुःख लागिरहेको छ। जस्तो सञ्जयजी, तपाईँ पर्यटन व्यवसाय पनि हुनुहुन्छ, बेला बखतमा हामीले यो विषयमा बहस पनि गरिरहेका छौँ, यहाँलाई थाहा छ नेपाली आकाश किन असुरक्षित बनिरहेको छ। अब जमिनको कुरा गर्ने हो भने त हामी बाइरोडहरू पनि बेला बखतमा चाहिँ ठुलो एक्सिडेन्टहरू भएका छन्, तर पछिल्लो समय नेपाली हवाई उडानहरू पनि जोखिमपूर्ण छ, नेपाली आकाश असुरक्षित छ भनिरहँदा हिजोको एक्सिडेन्ट या भनौँ हिजोको घटनालाई नजिकबाट हेर्ने हो भने यहाँले के बुझिरहनु भएको छ, नेपाली आकाश वास्तवमै असुरक्षित बनेको हो सञ्जयजी?
अलिकति हिजोको आजमा असुरक्षित त छँदै छ, तर मलाई के जोड्न चाहन्छु भने हिजो अलिकति मौसमको पनि खराबी हो हिजोको चाहिँ, अलिकति यो बादल चाहिँ हिजो हजुरलाई थाहै छ त्यो खास गरी पश्चिमतिरको बादल चाहिँ हिजो त एकदम घनघोर थियो, र त्यो बेला चाहिँ त्यो बादलको बिचमा चाहिँ हेलिकप्टरलाई त अझै गाह्रो हुन्छ, र हजुरलाई थाहा होला 5-6 दिन अगाडि त यो नागरिक उड्डयन प्राधिकरणले एउटा उनी जारी गरेको थियो कि बादलमा चाहिँ त्यो हेलिकप्टरहरू नलगाउनु भनेर। अब उहाँहरू त्यत्रो विज्ञ हुनुहुन्थ्यो, आङ छिरिङजी आफै हुनुहुन्थ्यो, प्राधिकरणको व्यक्ति आफै हुनुहुन्थ्यो, त्यो सबैजनाको टोली
महत्त्वपूर्ण व्यक्तित्वहरू हुनुहुन्थ्यो, तर भने नेपाली हेलिकप्टरहरू असुरक्षित नै छन्। त्यसो भएन आइसहरू या भनौँ त्यो स्नाफलहरू जो हुन्छ त्योमा चाहिँ हामी सहजै भनौँ न हेलिकप्टर त्यो प्रविधि मैत्री बन्न सकेन भनेर भन्न सकिन्छ कि वास्तवमै त्यो बादलमै चाहिँ हेलिकप्टर चढाउनै नहुने या भनौँ त्यो चलाउनै नहुने परिस्थिति नै हो त नेपालमा?
यो यस्तो छ हजुर, यहाँको जुन ऊ छ नि बनोट छ, यहाँको डाँडा काँडाहरू छ, हिमालहरू छ, पटक पटक आउने हावाहरू छ, होइन बादलहरू छ, त्यो मौसम एकदमै प्रतिकूल छ।
विशेष गरी फेरि पहाडतिर बादल उडा उडै हुन्छ, फेरि तपाईँले देख्नु भएको छ सरर उडेर आउँछ, थाहै पाइँदैन, फेरि बादलभित्रको भिजिबिलिटी हुँदै हुँदैन, होइन अब तपाईँले देख्नु भएको छ त्यो त।
अब यो नवराजी कि संसारकै नै सबभन्दा खतरनाक सबभन्दा गाह्रो र जोखिमपूर्ण हवाई विमानस्थल नै लुकला नेपालमै छ,
होइन
कुनै पनि हेर्नुहोस् न ट्रिप एडभाइजर कोही पनि हेर्दाखेरि लोनली प्लान्टमा हेर्दाखेरि त्यसलाई भन्दाखेरि सबभन्दा जोखिमपूर्ण हवाई यात्रा र सबभन्दा यो कुनै पनि यात्रा हवाई यात्रा नेपाललाई मानेको कारण भनेपछि यहाँको मौसम प्रतिकूल मौसमहरू र डाँडा काँडा हिमालहरू हो, त्यसले गर्दाखेरि यो एयरक्राफ्टहरूको कमजोरी भन्दा पनि यहाँको प्रतिकूल मौसम त्यसले गर्दाखेरि हो, त्यसले गर्दाखेरि
छिनछिनमै हाम्रो मौसम परिवर्तन हुने एउटा यहाँको वायु छ नि, होइन त्यस कारण पनि हो भनेर भन्न सकिन्छ।
अब प्रतिकूल मौसमको बेला उडानहरू भरसक नगरिदिएको भए राम्रो हुन्थ्यो, र हिजोको उडान चाहिँ नगर्नुपर्ने थियो किनभने एकदमै प्रतिकूल, हजुरलाई थाहै छ हिजो
माने चालक जो हुनुहुन्थ्यो उहाँलाई प्रेसर थियो होला कि उहाँले सेल्फ चाहिँ अब होइन रिस्की लिउँ भनेर उहाँले चाहिँ त्यो गरिरहेको जस्तो अनुमान तपाईँले गरिरहनु भएको छ, के देखिरहनु भएको छ?
मलाई लाग्छ अब अलिकति महत्त्वपूर्ण व्यक्तिहरू हुनाले अब उहाँले डिसिजन मेकर नै हेलिकप्टरभित्र थिए, होइन अब त्यसले गर्दाखेरि अब एटिसीलाई पनि दबाब होला, चालकलाई पनि दबाब हुनसक्छ होला, होइन
या अन्य प्रोग्रामहरू थियो होला, हतारमा हुनुहुन्थ्यो होला, ल निस्किउँ न त जाउँ जाउँ, अहिले मौसम क्लियर भइहाल्छ, एकछिनको बाटो त हो नि, यहाँबाट अलि पर पुग्यो भने बादल हटिहाल्छ अनि पुगिहालिन्छ भन्ने रिस्की बढी भावना त्यहाँ देखियो, होइन त्यसो भए?
मलाई लाग्छ अब विज्ञहरू मन्त्रीहरू सबैजना हुनुहुन्थ्यो, त्यसले गर्दाखेरि त्यो अलिकति
पर्वतारोही जस्तो एउटा आन्सरिङ शेर्पा जस्तो त्यस्तो व्यक्तित्व त्यहाँ हुँदा पनि अब एउटा कुरा नि, क्लाइमेटको बारेमा त उहाँलाई धेरै नलेज थियो होला, खै किन अब यो भयो, यसको छानबिन गर्ने भनिएको छ, अब छानबिन आयोग पनि बनाएको छ सञ्जयजी, नेपालमा धेरै छानबिनहरू भएको छन् तर कार्यान्वयन हुँदैन, धेरै घटनाहरूको विषयमा छानबिन हुन्छ नि त त्यो कागजमै सीमित हुन्छ, यो घटनासँग पनि आज देश शोकमा डुब्या छ सञ्जयजी, यो छानबिन गर्ने तर छानबिन चाहिँ अक्षरशः कार्यान्वयन नहुने देखिन्छ, यसलाई कार्यान्वयन गर्न या अबका यात्रा चाहिँ सुरक्षित बनाउन के गर्नु पर्ला, यहाँले के भन्नुहुन्छ यस विषयमा?
अब यसको मापदण्डहरू त बनेकै छ, त्यसमा समस्या छैन, कार्यान्वयनको पक्ष अलिकति कता कता कमजोरी देखिन्छ कि, होइन
हजुर,
त्यसले गर्दाखेरि अर्को कुरा के छ भने हामीसँग जुन हवाईको फ्लिटहरू छ त्यो पनि पुरानै छ, होइन अब त्यसमा पनि एउटा मापदण्ड ल्याउनुपर्छ कि त्यसको मेन्टेनेन्सको विषयमा पनि कुराहरू उठाउनुपर्छ, किन पटक पटक मेन्टेनेन्सको पनि कुराहरू छ, त्यसले गर्दा मेन्टेनेन्स प्राविधिक कमजोरीले पनि कतिवटा हवाई दुर्घटनाहरू भएको छ, त्यसले गर्दाखेरि अब यो युरोपियन युनियन र आइकाले पटक पटक हामीलाई वार्निङ पनि दिएकै छ, त्यसले गर्दाखेरि एउटा मापदण्ड बनेको छ, मापदण्डलाई कार्यान्वयन पक्ष एकदमै महत्त्वपूर्ण छ, र अब रिपोर्ट आफ्नो ठाउँमा आउला, तर एउटा कुरा के छ, देशले एकदमै महत्त्वपूर्ण व्यक्तिहरू गुमाएको छ, मन्त्रीज्यूको एउटा दुःखद निधन चाहिँ आफ्नो ठाउँमा छ, त्यसमा अरू पनि धेरै महत्त्वपूर्ण व्यक्तिहरू थियो, प्राधिकरणका व्यक्तिहरू थियो, हाम्रो प्रधानमन्त्री
स्वकीय
सचिव हाम्रो युवराजी हुनुहुन्थ्यो, त्यसमा एकदमै महत्त्वपूर्ण युवराज दाहालजी हुनुहुन्थ्यो, महत्त्वपूर्ण व्यक्तिहरू हुन्थ्यो, त्यो
माने राष्ट्रले अपूरणीय क्षति गुमायो भनौ न यो यो परिस्थितिमा एकजना महत्त्वपूर्ण व्यक्तित्वहरू गुमाउनुको पीडा हामीमा छ सञ्जय जी हैन
विकासको एउटा लहर थियो जुन एउटा वेग थियो नि एकदम ठुलो अभियान नै थियो भनौँ न त्यो अभियान त यस्तो थियो कि एकदमै त्यसको कल्पनाै गर्न सकिनँ त्यो एउटा अभियान चाहिँ अब ले आफ्नो दिशा लिनु सक्छ कि सक्दैन भन्नेमा ठुलो प्रश्न चिन्ह लागेको छ किनभने
होइन अन्तिम भाषण पनि हेर्ने हो भने सञ्जयजी उहाँले त्यही भनौँ न तेह्रथुम्मै पुगेर पनि एउटा भाषण गरिरहेको भिडियोहरू भाइरल भएको छ यतिखेर होइन अन्तिम उहाँको भाषणमा उहाँले प्रधानमन्त्री र नेपाल सरकारको बजेट र त्यहाँका जनतालाई आशावादी चाहिँ उहाँले देखाइरहेको त्यो सङ्केत चाहिँ पाउन सकिन्छ त्यो सन्देश चाहिँ छ क्या त्यो भाषणमा
हो उहाँसँग त्यति मात्रै होइन अस्ति भर्खर मेरो अन्तिम पटक एकचोटि कुरा हुँदाखेरि एउटा आइटिभी बर्लिनमा म पनि जाने क्रममा छु उहाँ पनि जाने त्यहीँ बसेर छ तारिकमा भेट्ने कुरा पनि थियो अनि सात तारिकमा एम्बेसीमा पनि भेट्ने कुराहरू थियो त्यो सबै कुराहरूमा हामी एकदम आशा लिएर अगाडि बढेको थियो कि यो गर्ने त्यो गर्ने भनेर र उहाँको हरेक दिन
भिजनरी नेता चाहिँ हो हेर्नु सञ्जयजी तपाईँले पनि चिन्नु भएको छ भने यो घटनाले तपाईँलाई पनि पिरोलिरहेको छ भनेर भन्न सकिन्छ
आम मात्र होइन जति पनि पर्यटन व्यवसाय छ देशवासी आम नागरिक छ सबैलाई पिरोलेको छ यो यति महत्त्वपूर्ण व्यक्ति हामीले गुमाएको छ सम्भवतः अहिलेको मन्त्रीमण्डलको सबभन्दा ऊर्जाशील र आशा लाग्दो नेता नै रविन्द्र अधिकारी छ त्यसमा त्यो भन्नलाई मलाई कुनै शङ्का छैन र हिचकिचाहट पनि छैन
थ्याङ्क यू सो मच बडो महत्त्वपूर्ण समय दिनुभयो यहाँलाई म विशेष धन्यवाद दिन चाहन्छु थ्याङ्क यू सो मच सञ्जयजी हस् थ्याङ्क यू सो मच यतिखेर हामीसँग पर्यटन व्यवसायी एवं एकजना महत्त्वपूर्ण व्यक्तित्व हुनुहुन्थ्यो जो रविन्द्र अधिकारीसँग नजिक पनि हुनुहुन्थ्यो उहाँसँग हामीले कुराकानी गऱ्यौँ सञ्जय चौधरी हुनुहुन्थ्यो पर्यटन व्यवसायी कार्यक्रममा म छोटो कमर्सियल ब्रेकमा जान्छु ब्रेकपछि तपाईँहरू सबैलाई थाहा छ मैले केही दिन पहिले भनेको थिएँ निगाली खगरौलाका विषयमा रहेर खास गरी त्यहाँका जनताले अहिले पनि सुलभ र सस्तो रूपमा चाहिँ पहुँचमा भएको चाहिँ स्वास्थ्य सेवा प्राप्त गर्न सकेनन् डोकोमा अहिले पनि बोक्नुपर्ने पीडा छ यस विषयमा रहेर एकैछिनपछि हामी मन्त्रीज्यूसँग कुराकानी गर्दैछौँ र त्यसपछि नेपाल भारतको सिमानाको विषयमा बढ्दो तनावको विषयमा रहेर पनि एकैछिनपछि फुलबारीका स्थानीय र त्यसै गरी प्रशासनका व्यक्तित्वसँग कुराकानी गर्छु कार्यक्रम सुन्दै गर्नु होला
हेलो
नमस्कार म्याम म तेजको बाबा
नमस्कार
छोराको पढाइ सिकाइ बारे बुझौँ भनेर हो
छोराको पढाइ प्रति कति सजग हुनुहुन्छ है सकेसम्म विद्यालयमै आएर शिक्षकहरूलाई भेट्नुहुन्छ नसक्दा फोनबाटै भए पनि जानकारी लिइराख्नुहुन्छ अनि त ऊ पढाइमा अरू भन्दा अब्बल छ
छोरा छोरीको पढाइ राम्रो बनाउन शिक्षक सँगै हामी अभिभावकको पनि त उत्तिकै जिम्मेवारी हुन्छ नि होइन र म्याम
हो नि साँच्ची पर्सि विद्यालयमा कक्षा 1, 2, 3 विद्यार्थीका अभिभावक र शिक्षकहरूको भेला छ आउनुहोस् है
हस् यस्तो बेलामा अभिभावकले घरमा छोरा छोरीको पढाइमा गर्न सक्ने सहयोग बारे छलफल र सरसल्लाह पनि हुन्छ रे नि हो म्याम
हो त अनि अभिभावकहरूसँग निरन्तर भेटघाट गर्न पाउँदा हामी शिक्षकहरूलाई पनि आफ्नो जिम्मेवारी पुरा गर्न थप प्रोत्साहन मिल्छ नि
शिक्षक र अभिभावक बीचको आपसी छलफल र सहकार्यले प्रारम्भिक कक्षाका बाल बालिकाको पढाइ सिकाइ राम्रो बनाउन सकिन्छ अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी
यस्तो राम्रो टिभी थियो खसेर डिस्प्ले नै फुट्यो कामै नलाग्ने भयो अब के गर्ने होला फाल्दिनु पर्ला
किन फाल्ने डिस्प्ले अर्को चेन्ज गर्ने नि त्यसका लागि त पानासोनिक इलेक्ट्रोनिक्स एन्ड रिपेयरिङ सेन्टरमा जाने त्यहाँ त LCD LED टिभीको डिस्प्ले त्यहाँबाट बनाउने प्लाज्मा LED LCD टिभीको मेन बोर्ड रिपेयरिङ डिस्प्ले प्यानल रिपेयरिङ सफ्टवेयर प्रब्लम सोलुसन ब्याकलाइट प्रब्लम सोलुसन प्लाज्मा LED LCD टिभीको पार्ट्सहरू ग्यारेन्टीका साथ यहाँ पाइन्छन् धनगढीमा LCD LED को डिस्प्लेको प्यानल पाइने एकमात्र विशेष ठाउँ डिस्प्ले फुटीमा चिन्ता नलिनुहोस् हामीसँग उपलब्ध छन् चिप लेभलसम्मको काम पनि गरिन्छ अनि याद गरौँ अब तपाईँहरूले बजारमा पुगिरहनु पर्दैन घरमै आएर पनि बनाउने व्यवस्था रहेको छ पानासोनिक इलेक्ट्रोनिक्स एन्ड रिपेयरिङ सेन्टर त्रिनगर कम्प्लेक्स धनगढी कैलालीको ठिक अपोजिट साइड प्रोप्राइटर विमल विष्ट 9848400976 र 0915247751
यहाँबाट त्यहाँबाट उहाँ गए त कसो नपाउला र
हामीलाई नि भन्नुहोस् न हो दिदी के खोज्दै हुनुहुन्थ्यो कुन्नी
किचनको सामान र ढोका किन्नु पर्ने छ कता पो जाने होला
साम्बी सप्लायर्समा जाने नि मयूर ब्रान्डका प्लाई तथा ढोकाहरू 6 वारेन्टी भएका 7 वारेन्टी भएका वाटर प्रुफ सोना ढोकाहरू जुनसुकै साइजमा अर्डर अनुसार उपलब्ध छन् फेरि मोडुलर किचनको सबै सामानहरू चिम्नी बास्केटहरू पनि त्यही पाउँछ थप जानकारीका लागि सम्पर्क साम्बी सप्लायर्स होटल फ्लोराको दक्षिणतर्फ गुरुद्वारा जाने बाटो चटकपुर। मोबाइल नम्बर 98584-22958। पुरानो फुलबारी बस पार्क चोकका लागि 98-14-67-78-00।
आदर श्रोताहरु यहाँहरू सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ र तातो बहसमा हामी चर्चा परिचर्चा र बहस गरिरहेका छौँ विभिन्न विषयमा रहेर र पछिल्लो समय मन्त्रीज्यूको दुःखद निधनप्रति हामी पनि स्तब्ध छौँ खास गरी देशै यतिखेर शोकाकुल अवस्थामा छ र तर पनि नेपाल भारतका कैयौँ विषयमा हामी रहेर कुराकानी गर्दैछौँ। एकैछिनपछि म मन्त्रीज्यूसँग कुराकानी गर्छु उहाँ अलि काममा व्यस्त हुनुहुन्छ भनेर हामीलाई सूचना प्राप्त भएको छ। एकैछिनपछि म मान्य मन्त्रीसँग कुराकानी गर्दैछु कृष्णराज सुवेदीसँग र यतिखेर हामी खास गरी फुलबारी क्षेत्रमा भारतीय पक्षबाट एकलौटी ढङ्गबाट ड्याम बनाइरहेको कुराहरू आएको छ बाँधहरू बनाइरहेको कुराहरू आएको छ। यस विषयमा रहेर त्यहाँका एकजना महत्त्वपूर्ण व्यक्तित्व अध्यक्षजी हुनुहुन्छ यतिखेर झलक प्रसाद भुसाल हुनुहुन्छ उहाँलाई म वेलकम गर्न चाहन्छु। भुसालजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
हजुर नमस्ते।
आराम हुनुहुन्छ भुसालजी?
हजुर ठिक छ सर।
के छ त्यहाँ नेपाल भारतको बढ्दो तनाव भन्ने विषय पनि आएको छ भारतीय पक्षबाट चाहिँ एकलौटी ढङ्गबाट चाहिँ बाँधहरू बनाइरहेको भन्ने कुराहरू आएको छ होइन? के हो खास प्रब्लम त्यहाँ? हिजो प्रशासनमा मिटिङ पनि भएको रहेछ बैठक पनि बस्यो बैठकले के निर्णय गर्यो तपाईँहरूले के पाउनुभयो के गुनासो हो तपाईँहरूको खास मैले यो विषयमा बुझ्न खोजिरहेको छु। त्यहाँको स्थानीयहरूले लामै समयदेखि तपाईँहरूले प्रशासनलाई हारगुहार गरिरहनु भएको छ प्रशासनले सुन्यो कि सुनेन। हिजो बिहान सशस्त्र प्रहरीको एउटा छड्के टोली पनि गएको रहेछ एसपी साहब आफै जानुभएको थियो। समग्रमा त्यहाँको प्रब्लम के हो त्यो भन्नु न झलकजी।
वास्तवमा त्यहाँको प्रब्लम भनेको धेरै पुरानो समस्या हो सर। अब त्यसलाई हामी कसरी जोडौँ भनेपछि तपाईँको नेपाल सरकारले त्यो पटक पटक खोजी गरेको हो तर उचित जस्तो व्यवस्थापन हुन सकेन कि भन्ने प्रयत्न कुरा हो कि सर।
जस्तो
नखोजिँदाखेरि तपाईँको वास्तविक 2036 सालदेखि त्यहाँ स्थापित भएको जुन मान्यतागत पिलर छन् नि सर त्यसको खोजी र त्यसको मापन भएन सर। त्यो मापन नहुँदाखेरि
अहिले पिलर छैन होइन त्यसो भए झलकजी त्यहाँ भुसालजी त्यहाँ छैन होइन पिलरहरू?
पिलरहरू भए पनि ती पिलरलाई अहिलेको मापदण्डले खारिज गरिदियो सर। त्यो मापदण्ड भनेको के हो खास गरेर सेटेलाइट माध्यमबाट जे परिणाम आउँछ हामी त्यसलाई स्वीकार गरेर जाने 2045 सालको निर्णयलाई चाहिँ खारिज गरेर जाने भन्ने जुन मान्यता आयो त्यो मान्यतालाई हामीले के भनेर मान्ने के भनेर बुझ्ने सरकारको नीति र कार्यक्रममा अलिकति हामीले स्पष्ट नभएको भन्ने कुरो बुझिरहेका छौँ सर है। तपाईँको त्यो 2045 सालको नाभिको आधारमा भन्यो भने हाम्रो सिमाना त्यो ढकिएको त्यो लगभग बगैँचाको आधारमा एउटा चाहिँ एकजना नाभि सर्भेयर नाभिको प्रमुखले नापेर जानुभएको थियो हाम्रो त्यो आफू गाछिनेर देखाउनु त्यो पुरानो स्तम्भ यो 500 मिटर यता पनि जान सक्छ 500 मिटर उता पनि जान सक्छ भनेर त्यो पिलरभन्दा 500 मिटर उताको अगाडि गएर छोड्नु भएको थियो। पछिल्लो आएर सल्लाहको ओलतिर आउँदाखेरि हामीलाई एकदम तनाव खटपट भएको छ त्यहाँका किसानले कमाइरहेको जग्गा भगभग गरिरहेको जग्गा यसरी भारतीय हस्तक्षेपकारीबाट घुम्दाखेरि हामी अत्यन्त हतोत्साहित भएका हौँ सर है।
तपाईँहरूले फेरि हिजो भनौँ न सिडिओ साहब कार्यालय सिडिओ कहाँ चाहिँ एउटा मिटिङ पनि थियो सम्भवतः लाग्छ 2 बजे मलाई सूचना प्राप्त भएको थियो त्यतिखेर पनि होइन त्यो बैठकमा चाहिँ के भयो तपाईँहरूको निर्णय के भयो सिडिओ साहबले के आश्वासन दिनुभयो सायद सिडिओ साहब हुनुहुन्थ्यो सम्भवतः लाग्छ
सिडिओ साहब कार्यालयबाट हामीले के पायौँ भने अब हामीले सर यो नपाए हामीलाई चित्त बुद्ध पारेको भएन अब हामीलाई सर्वेयर गरिदिनु पऱ्यो जो दुई सर्वेको माध्यमबाट जे निष्कर्ष आउँछ हामी त्यसलाई मान्ने त्योभन्दा अगाडि नेपालको नीति र कार्यक्रम यो अन्तर्राष्ट्रिय मामलामा के हो त्यसको पारदर्शिता के हो त्यसको स्पष्टीकरण हामीले अलिकति बुझ्न पाएका छैनौँ हुन त त्यो एउटा चाहिँ पेन ड्राइभमा हालेर ल्याइएको त्यो विभिन्न कुराहरू थिए त्यसैलाई मानेर जाने हो भने नेपालका कतिपय भूभागहरू अहिले पनि खोसिएर गुमिएका भूभागहरू हामी प्राप्त गर्न सक्छौँ। यसका सम्बन्धित मन्त्रीज्यू सम्बन्धित निकायका सरकारका प्रमुखहरू सरकारका सरकारमा रहेको व्यक्तित्वहरूबाट यसको खास सुनवाई हुन सकेन कि भन्ने एउटा हाम्रो जुन गुनासो हो त्यसलाई।
तर भारतीय पक्षबाट यो किसिमको किन व्यवहार हुन्छ नेपालप्रति बेला बखतमा? तपाईँहरू त त्यहाँ लामो समयदेखि बसिरहनु भएको छ चेपाहा प्रवृत्ति हेपा प्रवृत्ति हेप्ने अनि उहाँहरूले चाहिँ दम्ब देखाउने बलप्रयोग गर्ने र हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूप्रति चाहिँ दुर्व्यवहार गर्ने यो किसिमको व्यवहारहरू लामो समयदेखि हुँदै आएको छ यो किन गरिरहनु भएको छ उहाँहरूले?
यो त सम्बन्धित उहाँहरूले नै हामीले जवाब दिनुपर्छ माथिल्लो निकायबाट उहाँको जो सम्बन्धित हेपा प्रवृत्ति गर्ने ठाउँमा यो प्रवृत्ति के हो तपाईँ किन रोक्नु भन्दा जवाफदेही त उहाँहरूसँग छ कि छैन भन्ने यो मेरो उहाँ मन्त्रीज्यूहरूलाई माननीयहरूलाई यो प्रश्न हो सर,
उहाँहरूले
सिमाना स्तरमा मान्छेहरू बस्छन् तिनलाई चाहिँ अलिकति अप्ठ्यारो सिमाना सम्बन्धी जुन किसिमका मान्छेहरू आत्य जाते गर्दामा पीडित हुने जुन समस्या छ नि,
र
है हाम्रो वास्तविक नेपालमा चाहिँ भन्सार कार्यालय स्थापित छैन, मान्छेहरू आत्य जाति गर्नुपर्छ, आत्य जाति गर्ने दौरानमा विभिन्न समस्या आउँछन्, तपाईँहरूले यो किसिमको समस्या आयो भने यी किसिमले हल गरिदिनु होला भन्ने जुन प्रयत्न छ सर, त्यसलाई चाहिँ कोसिस नगरी
भने अब यसको समस्याको समाधान कसरी निकाल्ने होला त भूषालजी? तपाईँहरूले के भन्नुभयो सिडिओ साहबले, फेरि सर्वे गर्ने भन्नुभयो कि के भन्नुभयो सिडिओ साहबले, तपाईँहरूको चाहिँ माग के थियो, अब यसको समस्याको समाधान कसरी निकाल्ने होला भूषालजी? अब
हाम्रो माग के थियो भने सर, यो जुन अस्ति यहाँभन्दा अगाडि दुई तिन महिना अगाडिबाट रेगुलर यो सीमाको पुनर्मापन गर्ने काम भइरहेको छ होइन, पुनर्मापनको क्रममा कतिपय कुराहरू हामीलाई शिक्षक नबुझेको भएर हामी सिडिओ कार्यालय मार्फत सिडिओ कार्यालय
भने पिलरहरू सारिरहेको हो कि त्यो पिलरलाई तपाईँहरूले मर्मत गरिदिनुपर्छ भन्ने तपाईँहरूको माग हो कि वास्तवमै चाहिँ भारतीय पक्षबाट चाहिँ त्यहाँ चाहिँ भनौँ न चेप्दै गएको छ, अर्थात् त्यहाँ चाहिँ अतिक्रमण हुँदै गएको छ भन्ने के हो खास कुरा?
हो सर, लगभग 30-40 बिघा जग्गा हाम्रो अतिक्रमण भएकै हो, हामीले त्यो मान्ने छैन, हामी त्यो मान्ने नभएको आधारमा त्यो मान्नेलाई कसरी मान्ने बनाउन सकिन्छ, त्यसको पुनर्मापन र पुनर्सर्वेहरू हुनुपर्छ।
जनप्रतिनिधिहरूले के भन्नुभयो? मेयर साहबलाई पनि गएर भेट्नु भयो होला तपाईँले, सम्भवत लाग्छ मुख्यमन्त्रीज्यू कहाँ पनि पुग्नु भयो होला, वडाध्यक्षज्यू तपाईँसँगै हुनुहुन्थ्यो त्यो डेलिगेसनमा हेर्ने हो भने के भयो त जनप्रतिनिधिले के भन्दै हुनुहुन्छ?
जनप्रतिनिधिले अब समय ठाउँमा जुन ठाउँमा गएर वास्तविक निर्णय पत्ता लाग्छ हामी त्यो ठाउँमा जान सक्छौँ, तपाईँहरूलाई हामीले भरमगदुर कोसिस गर्छौँ भन्नुभएको छ।
अब त्यो सम्भावना देख्नुहुन्छ र भारतीय पक्षले भनौँ न कब्जा गरेको जमिन फिर्ता गर्ला र भने अतिक्रमण गरेको जमिनलाई,
त्यो अब सन्धि नेपाल सरकारको नीति, नेपाल सरकारको नीति 1975 सन्धिमा के उल्लेख छ त्यो अनुसार पुरै हेर्दै गर्ने हुने सर, नत्र एक्लो ठाउँमा एकतर्फा कुरो मात्रै गरेर त सम्भव होला जस्तो म देख्दिनँ सर।
पाकिस्तानले भारतमाथि चाहिँ एक बित्ता बढाउँदाखेरि चाहिँ त्यहाँ चाहिँ भनौँ न त्यो किसिमको तनाव हुने, अनि नेपालमाथि चाहिँ यो किसिमको व्यवहार चाहिँ बेला बखत, अहिले होइन यो बेला बखतदेखि हुँदै आएको छ, यो किसिमको प्रवृत्ति किन हाबी हुँदैछ भनेर हाम्रा नेताहरू किन बोल्दैनन् होला जस्तो लाग्छ यहाँलाई
सर? अब यो मौन हुनुको कारण मलाई पनि थाहा छैन, यो भारत परस्त हुन खोज्या हो कि उनीहरू चाहिँ सुधार बस्न खोज्या हो कि मौन वैदि हामीलाई फाइदा हुन्छ भन्न खोज्या हो कि, म त हेर्नु हिजो भोलि मैले के भन्ने भन्ने गरेको थिएँ भने सर, सीमा स्थमा भोलि गोविन्द गौतमको जस्तो पारा आउला हामी चुप लागेर बस्छौँ, यहाँको स्थानीय जनताहरूलाई जुनसुकै सर्वेहरूको काम गर्दा यहाँको स्थानीय जनतालाई साँची राखेर कोर्न प्रयत्न किन नगरेको उहाँहरूले? सर्वेयर हुनुहुन्छ यहाँको स्थानीय सर्वेयरवाला मान्छे छ जो 2036 सालदेखि बसोबास गरिराख्नु भएको छ, उहाँहरूलाई नसोध्ने किन? यहाँका राजनीति कर्मी पनि छन्, उहाँहरूलाई नसोध्ने किन? जानकारहरूलाई नसोध्ने किन? उहाँहरू चाहिँ आफ्नै किसिमले त्यो सामुदायिक वनमा केही क्षति भएको छ,
अनि त्यो सामुदायिक वनको तपाईँहरूले पनि त्यो नदीको छेउछाउमा राम्रै रुखहरू लगाइदिनु पऱ्यो नि त, त्यसले त अलिकति बाँध पनि बाँधिने र सीमालाई पनि अझ मजबुत बनाउन सकिन्थ्यो कि, त्योतिर पनि तपाईँहरूको प्रयत्न भएन कि सामुदायिक वनहरूको?
सर यो मामलामा त तपाईँहरूले आएर आफै निरीक्षण गर्न सक्नुहुन्छ सर, है हामीले
होइन म हिजो आउन खोजिरहेको थियो, मौसम प्रतिकूल भयो त्यस कारण चाहिँ म आउन सकिनँ, हेर्नुहोस् होइन भूषालजी, अब आज सम्भवत लाग्छ हाम्रो एउटा टिम पनि छ, त्यो टिमको मेम्बरहरूको पनि फुर्सद हुनुपर्छ, अब त्यही त छ नि, अब यो एक्लै मैले दौड्न पनि सक्दिनँ होइन, तपाईँलाई थाहा छ अब यात्रा गरिरहँदा सबै कुराहरूलाई म्यानेज गरेर जानुपर्ने हुन्छ, म हिजो जान खोजिरहेको थिएँ, मौसम प्रतिकूल थियो हेर्नुहोस् होइन, अब मैले यति मात्रै भने, अन्त्यमा अब सिडिओ साहबलाई यहाँहरूले जुन कुरा भन्नुभएको छ त्यो पुरा होस् भनेर आम जनतालाई पनि यहाँले त्यहाँका 18 नम्बर वासी 14 नम्बरको वासीहरू धेरै हुनुहुन्छ होला स्थानीय जनताको तर्फबाट यहाँले सम्बन्धित निकायलाई के भन्नुहुन्छ ल भन्नुहोस् त? अब
हाम्रो रिसर्भेयर हुनुपऱ्यो भन्ने मान्यता हो सर, सबभन्दा पहिला कुरा त होइन, यसमा रिसर्भे गरेर वास्तविक तथ्यको आधारमा हामी गइयो भने 14, 18, 19 जनता कहीँ दुखी हुने छैनन्, जे पर्ला त्यही चर्ला, जसो होला त्यसै मानौँला, र हामीलाई चित्त बुझ्ने पाराले चित्त बुझाइनुपर्छ भनेर यो गुनासो छ रहेको, र जो सामुदायिक वन जो गौर शङ्कर सामुदायिक वनको पीडित मान्छेहरू छन्, किसानहरू छन्, तपाईँ त्यहाँ कृष्ण सामुदायिक वनको पीडित किसानहरू छन्, तिनको पनि चित्त बुझ्ने हुनाले उचित ढङ्गले रिसर्भेहरू गरिदिनको लागि हामी हार्दिक अनुरोध
गर्छौँ। तपाईँको आवाज सम्बन्धित निकायले सुनेको होला, म आशा गर्छु, सम्भवत लाग्छ धेरैले यो आवाज सुनिरहँदा सम्बन्धित निकायसम्म पुर्याउनु पनि हुनेछ। मेयर साहबले पनि यो विषयमा गम्भीरतापूर्वक ध्यान दिनुहुनेछ। मुख्यमन्त्रीज्यू यहीँ नजिकै हुनुहुन्छ, उहाँले पनि सम्भवतः कुनै न कुनै माध्यमबाट यो खबर प्राप्त गर्नुहुनेछ। म आशा गर्छु त्यहाँका जनताको चाहिँ आशा निराशामा नबदलियोस् र तपाईँहरूले चाहेको जस्तो रिसर्भे होस् हामी पनि चाहन्छौँ। थ्याङ्क यू सो मच, समय दिनुभयो, विशेष धन्यवाद दिन चाहन्छु म भूषालजी यहाँलाई। हस् थ्याङ्क यू सो मच। यतिखेर त्यहाँको स्थानीय सामुदायिक वनको अध्यक्ष यतिखेर हामीसँग हुनुहुन्थ्यो झलक प्रसाद भूषाल हुनुहुन्थ्यो, उहाँसँग कुराकानी गऱ्यो। कार्यक्रममा म छोटो टाइम सिक र ब्रेकमा जान्छु, ब्रेकपछि अन्य विषयमा चर्चा गर्छु।
वाओ, न्यू बाइक अनि डेटिङ सुरु, लाइफ भनेकै तिमीहरूको छ।
अनि के तिमीलाई जेलस भएको?
नहीं नहीं, मलाई जेलस भएको होइन, तिम्रो बाइक चाहिँ धेरै मन पर्यो। मलाई अफिस जान कति गाह्रो भएको छ, हेर न, बरु कहाँबाट किन्यो भन न मलाई, म पनि किन्छु।
ए हो र, त्यसको लागि तिमी चिन्तै नगर न, सञ्जय अटो एन्ड रिकन्डिसनमा जाऊ, आफूले रोजेको गाडी किनेर ल्याऊ।
हाम्रो यहाँ सबै कम्पनीका रिकन्डिसन मोटरसाइकलहरू पाइनुका साथै दक्ष मिस्त्रीबाट मर्मत पनि गरिन्छ र विभिन्न कम्पनीका हेलमेट पनि पाइन्छ। सम्पर्क सञ्जय अटो एन्ड रिकन्डिसन, धनगढी 4 उत्तर बेहेडी शहीद गेट रोड, फोन नम्बर 091410105, मोबाइल 9858429312।
DFM Time Check. It's 8 AM.
इस टाइम चेक का साथ मा प्रदेश नंबर 7 को एकमात्र ICU NICU भेंटिलेटर सहित को अत्याधुनिक सुविधा संपन्न हॉस्पिटल निसर्ग हॉस्पिटल एंड रिसर्च सेंटर प्राली हसनपुर धनगढ़ी कैलाली।
आज श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। नेपाल भारतको विषयमा रहेको बढ्दो तनावको विषयमा बेला बखतमा चाहिँ नेपाली भूमिमाथि चाहिँ भारतीय पक्षबाट बेला बखतमा भइरहेका यस्तै अतिक्रमणहरू भनौँ न नेपाली जनताले भोग्नु परेका दुःखको विषयमा भर्खरै फुलबारीको विषयमा कुराकानी गऱ्यौँ। त्योभन्दा पहिले हामीले चाहिँ माननीय मन्त्रीज्यूको दुःखद निधनप्रतिको कुराकानी गऱ्यौँ भने यतिखेर तपाईँहरू सबैलाई थाहा छ निगाली क्षेत्रका जनताको भनौँ न त्यहाँको खैराला क्षेत्रका जनताको चाहिँ बेला बखतमा गुनासो आएको छ। त्यहाँका जनताले अहिले पनि डोकोमा बोकेर चाहिँ उपचारका लागि चाहिँ लैजानुपर्ने अवस्था छ, बाटोघाटोको अभाव छ, त्यहाँ अहिले पनि स्वास्थ्य उपचार पुग्न सकेको छैन। यस सन्दर्भमा हामीले मन्त्रीज्यूसँग छोटो कुराकानीका लागि यतिखेर मन्त्रीज्यूलाई मैले जोड्न खोजिरहेको छु। यतिखेर हामीसँग सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री जो स्वास्थ्य पनि उहाँले हेर्नु भएको छ, मन्त्रीज्यूलाई म वेलकम गर्न चाहन्छु। कृष्णराज सुवेदी हुनुहुन्छ, उहाँलाई वेलकम गर्न चाहन्छु। मन्त्रीज्यू यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
धन्यवाद।
आराम हुनुहुन्छ मन्त्रीज्यू?
आराम
के छ? झन्डै झन्डै 6 महिना बित्न आँटिसकेको छ यहाँको कार्यकाल पनि, कस्तो बितिरहेछ मन्त्रीज्यूको कार्यकाल, कस्तो भइरहेछ?
अब त्यो मैले भन्दा पनि समग्र पत्रकार साथीहरू, सञ्चार कर्मी साथीहरूले र जनताले मूल्याङ्कन गर्ने विषय हो। मैले कस्तो गरिराखेको छु मैले आफै भन्नुभन्दा पनि
होइन मन्त्रीज्यू, जस्तो यो पछिल्लो समय नि धेरै पदमा पुगेपछि अलिकति फरक हुने देखिन्छ, तर तपाईँ जुन किसिमले अगाडि बढ्दै हुनुहुन्छ, लोकप्रिय त हुनुहुन्छ नै, तर काम गराइको तौर तरिका हेर्ने हो भने त्यो अनुभवले पनि निखारिनु पर्दो रहेछ। के छ, काम गर्न सहज रहेछ मन्त्री पदमा पुगेपछि? जनताको सेवा गर्नु भने त आफैमा एउटा चुनौतीपूर्ण पनि छ र अवसर पनि हो। तपाईँले अवसर बढी देखिरहनु भएको छ कि चुनौती बढी छ मन्त्रीज्यू यहाँलाई?
अवसर पनि छ, चुनौती पनि छ। चुनौती र अवसर दुवैलाई सदुपयोग गरेर अगाडि बढ्नुपर्छ। काम गर्दै जाँदा सबै सिकिने कुरा हो, कोही सिकेर कोही आएको हुँदैन, होइन?
हजुर हजुर।
मलाई धेरै अप्ठ्यारो महसुस भएको छैन, जनताको बिचमा हिजोदेखि काम गरेको हुनाले मलाई त्यति अप्ठ्यारो केही भएको छैन, म अगाडि लागेको छु। अब हेरौँ, तपाईँहरू सबै साथीहरूले सहयोग गर्नुभयो भने राम्रै होला।
जस्तो यो मन्त्रीज्यू, पछिल्लो समय मैले एउटा समस्या यहाँनिर तपाईँका सुनाउन खोज्दैछु, निगाली भयो त्यसै गरी खैराला क्षेत्रका जनताले भनौँ या चुरे क्षेत्रका जनताले स्वास्थ्य उपचार सेवा राम्रो नपाएको भन्ने गुनासो छ, र सँगै यतिखेर कैलाली कञ्चनपुरमा हात्तीपाइले विरुद्धको खोप अभियान भनौँ न, यो औषधि खुवाउने कार्यक्रम पनि चलिरहेको छ, तपाईँलाई थाहा छ। यो परिस्थितिमा विकट क्षेत्र चुरे तपाईँको निर्वाचन क्षेत्र पनि पर्छ त्यहाँ, होइन? त्यो आसपासका क्षेत्रका जनताले चाहिँ अहिले पनि सुगम जिल्लामा दुर्गम क्षेत्रहरू पनि रहेछन् भन्ने फिल हुँदैछ। त्यहाँका जनताले फोन गरेर मलाई नवराजी यस्तो समस्या छ, डोकोमा बोक्नुपर्ने समस्या भयो, मन्त्रीज्यूले यो विषयलाई ध्यान दिनुभयो भएन, मन्त्रीज्यू कहाँ यस्ता समस्या पुगे पुगेनन् मन्त्रीज्यू?
हजुर, म कहाँ त्यो समस्या नपुगे होइन, पुगे हो, म अब त्यो मेरो निर्वाचनी क्षेत्र भयो त्यो, होइन?
हजुर,
अस्ति मात्रै हामीले तुरेको सहजपुरमा स्वास्थ्य शिविर विशेषज्ञ सेवा सहितको आयुर्वेद सहितको स्वास्थ्य शिविर सञ्चालन गऱ्यौँ। पाठेघर खस्नेदेखि लिएर विभिन्न प्रकारका दसवटा विशेषज्ञ डाक्टरहरू समेत लिएर त्यो ठाउँमा हामी गएका थियौँ. त्यसका साथसाथै त्यहाँ नागरिकता र मतदाता फोटोसहितको मतदाता परिचय पत्र दिने कार्यक्रम पनि हामीले सम्पन्न गऱ्यौँ. स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ. अहिले एउटा सायल तुरेको एक नम्बर वडा सायलमा एउटा स्वास्थ्य संस्था निर्माणाधीन छ, बन्दैछ. त्यस्तै चुरे पाँचमा खानडाँडामा पनि बन्दैछ. चुरेको चारमा पनि एउटा भर्खरै स्वास्थ्य संस्था बनाउने कुरामा हामी बढेका छौँ. अब त्यो पक्कै पनि सुगम जिल्लाको दुर्गम क्षेत्र हो चुरे र मोहनेल गाउँपालिका. त्यताका जनताले आधारभूत स्वास्थ्य पाएका छैनन् त्यस कुरामा मैले पनि बुझेको छु. अब त्यसलाई कसरी अगाडि बढाएर लैजाने, उहाँहरूको सेवा सुविधा कसरी दिने भन्ने विषयमा हामी एकदम चिन्तित छौँ. र
भने जनताको समस्या समाधान हुन सक्ला र मन्त्रीज्यू, जस्तो यसका लागि हेर्ने हो भने त अहिले पनि त्यहाँ स्वास्थ्य चौकीको फोटो नै आएको छ, त्यो पनि भाइरल भएको छ. झुपडीमा चाहिँ बोर्ड टाँगेर चाहिँ बस्नुपर्ने, स्वास्थ्य कर्मी नै छैनन्, कर्मचारीको अभाव छ. यसलाई पूर्ति गर्न पनि तपाईँहरूले ध्यान दिइरहनु भएको छैन मन्त्रीज्यू?
त्यो छ, त्यो एउटा भवनको त्यो जो फोटो टाँसिया छ त्यो ठाउँमा हामी भवन बनाउँदैछौँ. एउटा स्वास्थ्य संस्थाबाट भवनहरू हालेका छौँ हामीले. चाहिँ अब भवन बन्दैछ. हिजोसम्म त्यो विकट भएको क्षेत्र कसैको पनि ध्यान नभएको, अब हामी त्यसलाई स्वास्थ्य शिक्षाको पहुँचमा त्यहाँका जनतालाई ल्याउनका लागि हामी अगाडि बढेका छौँ र लाग्छौँ. पक्कै पनि हामी त्यसलाई समाधान गर्छौँ भन्ने कुरामा म विश्वस्त छौँ.
त्यहाँका जनतालाई विश्वस्त पार्ने कुनै योजनाहरू पनि बनाइरहनु भएको छ मन्त्रीज्यू? कसरी समाधान गर्नुहुन्छ? अहिले पनि हेर्नु, डोकोमा बोक्नुपर्ने मोटरेबल सडकहरू छैन, पुलहरू छैन, बाटोघाटो अस्त व्यस्त छ. त्यहाँका जनताले अहिले पनि पीडा भोग्नु परेको छ. कैयौँ पटक त तपाईँ कार्यकालमै पनि हेलिकप्टरबाट भए पनि तपाईँले सुत्केरी महिलालाई उपचार गर्न लग्नु भएको छ. त्यो एउटा सबल पक्ष र राम्रो पक्ष होला मन्त्रीज्यू. तर कैलाली जस्तो एउटा सुगम जिल्लामा दुर्गम पहाडी क्षेत्रहरूमा पनि जनताका समस्या जिउका त्यौँ छन्. यसलाई सफल पार्न कुनै योजनाहरू तयार पारिरहनु भएको छ? बजेट विनियोग कसरी गर्ने, त्यसको खाकाहरू बनाउँदै हुनुहुन्छ मन्त्रीज्यू?
त्यही विषयमा साइलमा अनि एक नम्बर चुरेको एक नम्बर साइलमा र पाँच नम्बरमा र चार नम्बरमा हामीले स्वास्थ्य प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्नका लागि हामीले भवनहरू त्यहाँ हालेका छौँ होइन. यसै आर्थिक वर्षमा ती भवन निर्माण हुन्छन्. त्यसपछि त्यहाँ हामी डाक्टर साहबहरू अब अनमी जसको त्यहाँ दरबन्दी हुन्छ जुन प्राथमिक स्वास्थ्य केन्द्र. यो त यो स्वास्थ्य कस्तो छ भन्दाखेरि स्थानीय तहलाई 1500 अस्पताल हेर्ने जिम्मा स्थानीय तहलाई दिएको. त्योभन्दा माथि मात्रै प्रदेश सरकारको कार्यक्षेत्रमा पर्ने. अब 1500 भन्दा तलका स्वास्थ्य संस्थाहरू प्राथमिक स्वास्थ्य केन्द्र ती सबै स्थानीय तह मार्फत सञ्चालन छन्. तिनीहरू स्थानीय तहकै हुन्. तर अब यहाँ बुझ्ने के बुझ्छन् भन्दाखेरि यो अब सबै सरकारको दायित्व हो, सरकारले गर्नुपर्छ भन्ने हो. तर स्थानीय तहले पनि त्यतातिर जिम्मेवारी,
स्थानीय तहसँग पनि समन्वय हुन्छ मन्त्रीज्यू? तपाईँहरूले त्यसलाई चाहिँ सफल पार्न त्यो किसिमको एउटा मेकानिजम बनाउँदै हुनुहुन्छ?
त्योबाट आएको छौँ. त्यसै साथसँगै अस्ति त हामीले सँगै गरेका हौँ होइन, स्वास्थ्य शिविर सँगै सञ्चालन गऱ्यौँ. उहाँहरूलाई अलिक सहयोग गरिदिनु पऱ्यो. तपाईँहरूले पनि भन्यो, उहाँहरूले पनि सहयोग गर्नुभयो. हामी त्यसरी बढेका छौँ
भने स्वास्थ्य कर्मीहरूको अहिले पनि पदपूर्तिहरू नभएको कुराहरू आउँछ. अहिले तपाईँहरूले सुदूरपश्चिमका कैयौँ स्वास्थ्य चौकीहरूको या भनौँ तिनीहरूको स्तर उन्नति गर्ने, उपस्वास्थ्य चौकीहरूलाई चाहिँ अब माथिल्लो लेभलमा लग्ने, त्यसमा थप सयहरू विस्तार गर्ने, केन्द्रीय मातहत भए पनि त्यसलाई भए पनि जसरी पनि यसलाई चाहिँ म्यानेज गर्नुपर्छ भनेर तपाईँहरूले समन्वय गर्दै हुनुहुन्छ. स्तर उन्नति गर्ने कुराहरू गर्नुभएको छ, त्यसलाई कार्यान्वयन गर्न के गर्दै हुनुहुन्छ मन्त्रीज्यू?
स्तर उन्नति गर्नको लागि क्याबिनेटले निर्णय गरेर अब 4500 अस्पताललाई 2500 बनाउने भनेर हामीले क्याबिनेट गरेर पठाइसकेका छौँ. त्यो हाम्रो अब माथतमा आएको छैन. र अन्य क्षेत्रमा हामी स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढेका छौँ. सबै क्षेत्रका जनताले आधारभूत स्वास्थ्य न्यूनतम स्वास्थ्य पाउन् त्यसका लागि स्थानीय तहले पनि अगाडि बढ्नु पऱ्यो. र प्रदेश सरकारले के गर्नुपर्छ हामी त्यसमा सहयोग गर्न तयार छौँ भनेर हामी सबै स्थानीय तहसँग समन्वयकारी भूमिका निभाएका छौँ.
भने स्वास्थ्य कर्मीसँगै औषधि पनि त्यो गाउँ बस्तीहरूमा पुर्याउने यतिखेर तपाईँको प्लानिङ छ, त्यसो भए मन्त्रीज्यू योजना बनाइरहनु भएको छैन?
बनाएर स्वास्थ्य कर्मी सहित त्यहाँ पुर्याउने. तर एउटा विडम्बना के भने सुदूरपश्चिम भनेपछि डाक्टर साहबहरू आउनु मान्नुहुन्न कि कति कारण छ. हामीलाई डाक्टर साहबहरूको धेरै अभाव छ. त्यसका लागि अस्ति म त काठमाडौँ गएर हाम्रो स्वास्थ्य मन्त्री उपेन्द्र यादवजीलाई पनि भने हाम्रो यहाँ डाक्टर पठाउनुबाट पठाउँछु अब चिन्ता नमान्नुहोस् भन्नुहुन्थ्यो. अहिलेसम्म पठाउनु भएको छैन.
अब मन्त्रीज्यू जस्तो तपाईँले सामाजिक विकास मन्त्रालय हेरिरहँदा बाल बालिका महिला स्वास्थ्य शिक्षा धेरै हेरिरहनु भएको छ, खेलकुद यो परिस्थितिमा हेर्दा धेरै विषयलाई एउटै थलोमा काम गरिरहँदा धेरै अब तपाईँलाई एक्सर्साइज पनि गर्नुपर्छ, अध्ययन पनि गर्नुपर्छ मन्त्रीज्यू. एउटा कुरा नि, सन्देश प्रवाह गर्ने, जनतालाई सुशिक्षित गर्ने, आफ्नो स्वास्थ्यको चाहिँ केयर गर्नुपर्छ, बाल बालिकाको केयर गर्नुपर्छ, महिलाले चाहिँ महिलामाथि हुने हिंसालाई अन्त्य गर्नुपर्छ भनेर सन्देश प्रवाह गर्ने किसिम किसिमका कार्यक्रमलाई पनि सुचारु गर्नुभएको छ मन्त्रीज्यू, के गर्नु भएको छ तपाईँले?
त्यो कार्यक्रम सुचारु गर्न अब कार्ययोजना बनाउँदैछौँ। अब तपाईँहरू जस्ता पत्रकार साथीहरूलाई बोलाएर
हजुर
त्यो कार्य योजनाहरू हामी गर्दैछौँ। अब 24 गते नारी दिवसको दिनमा पनि केही कुराहरू हामी अगाडि ल्याउँदैछौँ र बाँकी रहेका त्यो दिन नहुन सकेका कुराहरू फेरि आउँछ।
माने सामाजिक विकास मन्त्रालयले चाहिँ समाजलाई चाहिँ समुन्नत बनाउने, सुशिक्षित गर्ने र समाजलाई चाहिँ एउटा भनौँ न परिपक्व बनाउने, एउटा भनौँ न मेजोरिटीमा राख्ने काममा चाहिँ तपाईँको प्रतिबद्धता भइरहेको छ त्यसो भए मन्त्री?
एकदम एकदम त्यो अनुसार म प्रतिबद्ध भएर अगाडि बढेको छु। म सबै क्षेत्रमा सबै क्षेत्रका दाजुभाइ दिदीबहिनीहरूको बिचमा पुगेको छु र सबैलाई मेरो हातबाट हुने कुरा, मेरो विवेकले हुने कुराका लागि म इमान्दारी साथ अगाडि बढ्छु भन्ने कुरामा म विश्वस्त छु र तपाईँ जस्ता पत्रकार साथीहरूले पनि सहयोग गर्नु पर्यो। यो सुदूरपश्चिम प्रदेश तपाईँ हामी सबैको साझा हो, यसलाई अगाडि बढाउनका लागि, यसलाई सफल पार्नका लागि तपाईँहरू जस्ता पत्रकारहरूको, बुद्धिजीवी साथीहरूको मलाई खाँचो छ।
होइन, हामीले सपोर्ट गरिरहेका छौँ मन्त्रीज्यू, काम गर्नुहोस्, जनताको मनमा बस्नुहोस्। प्रधानमन्त्रीज्यूले भन्नुभएको छ कि जनताको मनमा चाहिँ बस्ने काम गर्नुपर्छ मान्यज्यूहरू भने संसदमै बोल्नु भएको छ। सुदूरपश्चिम प्रदेश सभामा आउँदा आउँदो पटक हिसाब किताब माग्छु भनिरहँदा तपाईँहरू सबैलाई मनमा बस्न आग्रह गरे। अब अन्त्यमा जस्तो हिजो एउटा दुःखद घटना घटेको छ मन्त्रीज्यू, तपाईँले चिनेको रविन्द्र अधिकारी कस्तो व्यक्ति हुनुहुन्थ्यो? आज हामी माझमा हुनु न
राम्रो, आदर्शवान, नैतिकवान, चरित्रवान, इमान्दार, पार्टीप्रति वफादार, मैले चिनेको रविन्द्र अधिकारी त्यस्तो हो। अब के गर्ने, उहाँको दुःखद निधन भयो, उहाँको आत्माको तीर्थान्ति।
माने पार्टीभित्र पनि लोकप्रिय हुनुहुन्थ्यो भने अन्य पार्टीमा पनि त्यतिकै लोकप्रिय हुनुहुन्थ्यो होइन रविन्द्र अधिकारी?
हजुर हजुर।
आज पार्टीले एउटा योद्धा गुमाएको छ त्यसो भए?
हजुर, एउटा योद्धा गुमाएको छ। हामीलाई त हाम्रो पार्टीको लागि त अपूर्णीय क्षति भएको छ, त्यो
होइन राष्ट्रकै लागि एउटा भनौँ न आशाका केन्द्रको रूपमा हेरिएका रविन्द्र अधिकारी रहनु भएन होइन। हामी अब सबैले युवा पुस्तामा पनि लोकप्रिय हुनुहुन्थ्यो मन्त्रीज्यू। अब जाँदा जाँदै नेपाली आकाश किन असुरक्षित हुन्छ जस्तो लाग्छ मन्त्रीज्यू? बेला बगतमा ठुला ठुला विमान दुर्घटनाहरू हुन्छन्, तपाईँलाई थाहा छ होइन, बङ्गलादेशबाट आएको विमान पनि नेपाली भूमिमै त्यो किसिमको क्र्यास भएको थियो, अहिले आएर हेलिकप्टर क्र्यास भयो, तपाईँलाई थाहा छ, अपूर्णीय क्षतिहरू भइरहेछ। नेपाली आकाश असुरक्षित किन हुन्छ होला मन्त्रीज्यू, यसलाई के लाग्छ?
अब त्यो हिजो दुर्घटना भयो, अब त्यो नहुनुपर्ने दुर्घटना भयो होइन, अब त्यो त्यस विषयमा त बडा हामी दुखित छौँ। अब खै के कारणले हुन्छ, अब कसको लापरवाहीले हो, हिउँ परेको छ म उड्न सक्दैन भन्दा भन्दै उड भने पो थियो कि के थियो, अब त्यो त अब त्यसको रिपोर्ट आएपछि थाहा हुन्छ, तर असुरक्षित छ, धेरै दुर्घटना भएको
माने हामी असुरक्षित छौँ भन्ने तपाईँलाई पनि लाग्छ मन्त्रीज्यू? एउटा कुरा नि, यात्रा गर्दा हामी सुरक्षित यात्रा गर्नलाई किन हामी प्रेसर बढी गर्छौँ होला? जस्तो गाडी चलाइरहँदा या चलाउने ड्राइभरलाई या हाम्रो जो चाहिँ गुरु हुनुहुन्छ उहाँलाई पनि हामीले चाहिँ ल जाउँ नजाउँ भन्ने प्रेसर गर्नु कतिको उचित हो जस्तो लाग्छ यहाँलाई? किन
होइन, ड्राइभरले म सक्दैन, मैले यो अनुकूल समय छैन, मौसम पनि छैन भनेपछि धेरै जिद्दी गर्नुहुन्न, त्यो असुरक्षित यात्रा हुन्छ। सुरक्षित यात्राका लागि जसको हातमा स्टेरिङ छ उसलाई उस अनुसार चल्नु पर्यो हामीले भन्ने
हो नि। कहिले निन्द्रा पुग्दैन मानव हो, कहिले अब फेरि भिआइपी मान्छे तपाईँहरू जस्तो मान्छेहरू भिआइपी मान्छेहरूसँग त अझ झन् उहाँहरूलाई फेरि गाह्रो हुन्छ क्या मन्त्रीज्यू, तपाईँहरूको त बोली नै काट्न सक्नुहुन्न उहाँहरूले अब।
त्यसैले मैले जिद्दी गर्ने गरेका छैन।
हस् मन्त्रीज्यू, थ्याङ्क यू सो मच, यहाँले बडो महत्त्वपूर्ण समय दिनुभयो, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग सामाजिक विकास मन्त्री हुनुहुन्थ्यो अब कृष्णराज सुवेदी हुनुहुन्थ्यो, उहाँसँग हामीले कुराकानी गऱ्यौँ। खास गरी निगाली खैराला क्षेत्रका चाहिँ धेरै जनताको चाहिँ समस्या आयो, त्यो समस्यालाई समाधान गर्न, स्वास्थ्य चौकीहरूको विस्तार र विकास गर्न, र मन्त्रालयले चाहिँ खास गरी समाजलाई समुन्नत बनाउन, समाजलाई एकबद्धता गर्न र समाजलाई चाहिँ एउटा परिपक्व बनाउन चाहिँ कस्ता किसिमका योजना कार्यान्वयन गर्दै हुनुहुन्छ त खास गरी महिला बालबालिका युवा र हरेक वृद्ध वृद्धाहरूको चाहिँ समाज महत्त्वपूर्ण भूमिका हुनुहुन्छ, ती सबैलाई एक सूत्रमा चाहिँ बाँध्नका निम्ति मन्त्रालय हेरिरहनु भएका मन्त्रीज्यूसँग हामीले यस विषयमा रहेर कुराकानी गऱ्यौँ। कार्यक्रमको निर्धारित समय सकियो, भोलि अर्को विषयमा हामी चर्चा परिचर्चा र बस गर्ने बाचा गर्दै आजको यो विशेष तातो बसबाट म पनि बिदा माग्छु। नमस्ते, नमस्कार।